This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, सदाको आइतबार चाहिँ आज पनि हामीहरू रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत भोइस अफ साङ्ग्रिला लिएर आएका छौँ। श्रोताहरू, मेरो आवाज आज अलि मोटो मोटो आइरहेको छ, घाँटी अलि खराब छ भनौँ, दुखिरहेको छ, र त्यसै कारण चाहिँ सदाको आइतबार चाहिँ हामी आइसकेका छौँ। तैपनि सधैँको आइतबार ठिक यसै बेला अर्थात् 9:30 बजे आदरणीय प्यारा श्रोतामा आज रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्ग अन्तर्गत नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्ग्रिलामा विविध रोचक गीत सङ्गीत रमाइलो जानकारी लिएर 2013 दोस्रो कार्यक्रम यानि कि 164 श्रृङ्खलामा तपाईँहरूकै नियमित प्रस्तुतद्वय म सञ्जय र खगेन्द्र सहकर्मी मित्र खगेन्द्रजी साथमा हामी आज पनि उपस्थित भइसकेका छौँ। श्रोताहरू, यो त भयो हाम्रो, तपाईँहरूलाई स्वागत। अब खगेन्द्रजीले कार्यक्रमको रूपरेखाको बारेमा बताउँदै हुनुहुन्छ।
धन्यवाद सञ्जयजी। आजको हाम्रो कार्यक्रममा यहाँहरू समक्ष हामी यी कार्यक्रम प्रस्तुत गर्नेछौँ, ताकि सदा चाहिँ हामीले जुन 2013 हामीले समाचार चाहिँ ठिक 10 बजे बनाएका थियौँ भने आज कारणवश हामीले समाचार यो झलकपछि हामी प्रस्तुत गर्नेछौँ, किनकि हिजो मात्र हामी एडिलेडमा भर्खरै भएको 1974 AD जुन कन्सर्ट भयो यसको लागि उहाँहरू आउनु भएको थियो। कन्सर्टको लागि उहाँहरूसँग हामीले अन्तवार्ता लिएका थियौँ, साथी सहकर्मी साथी सञ्जयबाट यो अन्तवार्ता लिएको छ। यो हामी लगभग 25 मिनटको हारारीमा रहेको यो अन्तवार्ता हामी यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ। त्यस पछाडि त्योभन्दा अगाडि हामी समाचार प्रस्तुत गर्नेछौँ र केही रोचकलाई जानकारी साथै
मिठा मिठा गीत सङ्गीत सधैँको एउटा गीत सङ्गीत त सधैँको खुराक हो
सधैँको छँदैछ यहाँहरू समक्ष लागि, र टाढाबाट साथीहरूले चाहिँ सम्झिनु भएको छ, र रोचक जानकारी र विज्ञान सम्बन्धीका प्रस्तुत पनि गर्नेछौँ, र समय रहेमा अरू थप जानकारी पनि यहाँहरू समक्ष राख्नेछौँ।
हजुर श्रोताहरू, खगेन्द्रजीले भर्खरै तपाईँहरूलाई जानकारी गराइहाल्नु भयो कार्यक्रमको रूपरेखाको बारेमा, र श्रोता साथीहरू तपाईँहरूलाई म आजको त्यही मितिको बारेमा पनि जानकारी गराइहालौँ। आज मिति 2059 माघ 7 शुक्ल पक्षको 9 तिथि आइतबार, तदनुसार जनवरी महिनाको 20 2013। आजको तापक्रम 21.9 सेन्टिग्रेड, अहिलेको तापक्रम आज रातिको तापक्रम मिनिमम 15 हुने, र भोलिको तापक्रम 34 र भोलिको मौसम प्राय घाम लाग्ने अथवा मौसम सफा रहने जनाइएको छ। श्रोताहरू, यी त भए तिथि मिति र एडिलेडको मौसमी जानकारी, र अब यस भन हजुर खनजी के भन्दै खोज्नु
होइन, श्रोताहरूलाई यो पनि जानकारी गराइहालौँ कि हामी कार्यक्रमबाट फेसबुकमा अनलाइन रहनेछौँ। यदि तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने, टाढा रहनु भएको छ भने पनि हामीलाई यो वेबसाइट मार्फत पनि यहाँहरूले हाम्रो आवाज सम्पूर्ण जहाँ सुकेर रहनुभएको नेपाली दाजुभाइले हाम्रो आवाज सुन्न सक्नुहुन्छ, र हाम्रो वेबसाइट रहेको छ www.radio.adelaide.edu.au रहनेछ, र हामी फेसबुकमा अनलाइन रहनेछौँ। यदि तपाईँ फेसबुकमा पनि अनलाइन असुविधा हुनुहुन्छ भनेदेखि चाहिँ हामीलाई मोबाइलमा सिधै मेसेज पठाएर पनि आफ्नो साथीभाइलाई सूचना अर्थात् केही जानकारी दिन र सम्झन सक्नुहुनेछ, र हाम्रो मोबाइल नम्बर रहेको छ 0401 9298889। फेरि भन्छु म, 04 सरी माफ गर्नुहोला, 0435 9298889। 0435-929-889 मा सिधै यहाँहरूले आफ्नो सन्देश पठाएर सम्झन सक्नुहुनेछ।
हजुर श्रोताहरू, तपाईँ यदि हामीलाई स्टुडियोको टेलिफोनमा पनि सम्पर्क गर्न चाहनुहुन्छ भनेदेखि हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 8313500। हजुर, म एकपटक फेरि टेलिफोन स्टुडियोको टेलिफोन नम्बर दोहोऱ्याउन गइरहेको छु यहाँनिर 8313500। हजुर श्रोताहरू, यी त भए कार्यक्रमका कार्यक्रमको बारेमा विविध जानकारी र कार्यक्रमलाई भोइस अफ साङ्गलालाई तपाईँले कसरी सुन्न सक्नुहुन्छ होइन, आजभोलिको यो वैज्ञानिक टेक्नोलोजीको माध्यमबाट अझ यदि तपाईँ अझ आफ्नो आइफोनमा पनि तपाईँहरू सुन्न सक्नुहुन्छ होइन, आइफोनमा यदि तपाईँ आइफोन युजर हुनुहुन्छ भनेदेखि ट्युन इन एप्स भन्ने एउटा तपाईँको एप स्टोरमा खोज्नुभयो भने पाउनुहुन्छ। तपाईँले त्यो एप्स डाउनलोड गर्नुहोस् र सर्च गर्नुहोस् आफ्नो मनपर्ने रेडियो स्टेसन। अब हामीलाई थाहा छ तपाईँहरूलाई मनपर्छ भोइस अफ साङ्ग्रिला, यो तपाईँहरू भोइस अफ साङ्ग्रिला रेडियो एडलेट भनेर टाइप गर्न सक्नुहुन्छ सर्चमा, अनि त्यसपछि रेडियो एडलेट आउने बित्तिकै तपाईँहरू यदि त्यहाँ रेडियो एडिलेड 101.5 मेगाहर्जलाई क्लिक गर्नु गर्ने बित्तिकै हामी तपाईँहरूको रेडियो सेटमा भनौँ न रेडियो सेट भन्दा पनि आइफोन सेटमा चाहिँ उपस्थित भनौँ न लाइभ सुन्न सक्नुहुन्छ तपाईँले हामीहरूलाई। र श्रोताहरू, यी त भए जानकारी र अब भने समाचारको पालो भएको छ। खगेन्द्रजी, के छ विचार समाचार सुनाउने हो नि त श्रोताहरूलाई?
पहिला भन्दा श्रोताहरूलाई छाताभरि रहेका घटनामा विविध रहेका नेपाल नेपाल बाहिर र सम्पूर्ण देश विदेशमा रहेका घटनाको क्रममा हामीले समाचार तयार पार्ने गर्छौँ र यो समाचार हामी प्रस्तुत गर्दछौँ र सबभन्दा पहिले प्रमुख समाचार सञ्जयबाट।
हजुर, समाचारको सुरुमा प्रमुख समाचार। मेलबर्नमा एक नेपाली विद्यार्थीको मृत्यु, पत्रकार थापा हत्या प्रकरणमा 15 जनाको संलग्नता रहेको खुलासा, सबै सम्झौता च्यात्ने प्रचण्डको चेतावनी, सेनालाई मान्छे मार्न लगाउने काङ्ग्रेस एमाले पूर्व जर्नेलको आरोप, र अन्तर्राष्ट्रिय समाचारमा बुल्गेरियाका नेतामाथि गोली प्रहारको प्रयास।
अस्ट्रेलियाको मेलबर्नमा अध्ययनरत एक नेपाली विद्यार्थीको बिहिबार ज्यान गएको छ। क्यान्सर रोग लागेर उपचार गराइरहेका विद्यार्थी प्रदीप तुलाधर सिकर्मीको मेलबर्नमा पिटर म्याक क्यान्सर अस्पतालमा बिहिबार साँझ निधन भएको भिक्टोरियाका लागि नेपाली मा वाणिज्यदूत चन्द्र योन्जनले जानकारी दिनुभयो। नेपाली समुदायको असल मित्र तथा महत्वपूर्ण सदस्यलाई गुमाउनु परेकोमा मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायले दुःख व्यक्त गरेका छन्। यस दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्न शक्ति मिलोस् भन्दै नेपाली मा वाणिज्य दूतको कार्यालय भिक्टोरियाले श्रद्धाञ्जली व्यक्त गरेको छ। नेपालमा झापा जिल्लाको दमकमा जन्मिएका तुलाधर केही वर्षदेखि श्रीमतीसँगै मेलबर्नमा बसेर अध्ययन गरिरहेका थिए। 1.5 वर्ष अघि क्यान्सर रोग लागेको पत्ता लागेपछि उपचार शुरू भएको थियो।
पत्रकार डेकेन्द्र राज थापा हत्या प्रकरणमा 15 जनाको संलग्नता रहेको खुलेको छ। सुरुमा 4 जना विरूद्ध किटानी जाहेरी परे पनि पक्राउ अभियुक्तसँगको बयानका आधारमा पछिल्लो समय थप 6 जना हत्यामा संलग्न रहेका प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरीले घटनामा 4 किसिमको संलग्नता रहेको विश्लेषण गरेको छ। अपहरणमा 3, शरीर बन्धकमा 2, यातना तथा हत्यामा 9 र आदेशमा 1 व्यक्ति संलग्न रहेको प्रहरी स्रोतको भनाइ छ। प्रहरीले हालसम्म 5 जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सुरुमा पक्राउ परेका लक्ष्मीराम घरती मगरको बयानका आधारमा प्रहरीले थप 4 जनालाई पक्राउ गरेको थियो। किटानी जाहेरीका नाम मध्ये बम बहादुर खड्का अरूण, बम बहादुर खड्का मुक्ति र केशव खड्का फरार छन्। पछि खुलेका अन्य 6 जनाको नाम भने गोप्य राखिएको छ। प्रहरीले हिरासतमा रहेका 5 जनाले दिएको सूचनाको आधारमा अनुसन्धानको दायरा फराकिलो पार्दै अपहरण तथा शरीर बन्धक, यातना तथा हत्या र आदेश दिनेको छुट्टा छुट्टै अनुसन्धान थालेको छ। संलग्नता खुलेकाहरू कैलाली, बाँके, बर्दिया, सुर्खेत र काठमाडौँमा रहेका प्रहरीको भनाइ छ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमालेसँग भएको सबै सम्झौता च्यात्ने चेतावनी दिनुभएको छ। शान्तिपूर्ण रूपमा परिवर्तनलाई संस्थागत गर्न खोज्दा आफूहरूलाई घेराबन्दीमा पारेको भन्दै उहाँले अहिलेसम्म भएका सबै सम्झौता च्यातिदिने चेतावनी दिनुभयो। हामीले शान्तिपूर्ण ढंगले सहमतिकै बाटोबाट परिवर्तन संस्थागत होस् भनेर चाहेका छौं। हामी फेरि निर्वाचनमा जान तयार छौं। आगामी वैशाख जेठमा निर्वाचन होस् त्यहाँबाट हामी अगाडि जान तयार छौं। एकीकृत माओवादी कास्की जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, यदि हामीलाई त्यसो गर्न दिइँदैन भने उनीहरूसँग गरिएका सबै सम्झौताका कागजहरू च्यातिदिने छन्। तत्काल सहमति गरेर चुनावी प्रक्रिया अघि बढाउन आफूहरू तयार रहेको भन्दै उहाँले कांग्रेस एमाले र राष्ट्रपतिले नै चुनाव हुन नदिएको आरोप लगाउनुभयो। निर्वाचनका निम्ति कानून बनाउन कसैले दिएनन्, माओवादीले हो? बिल्कुल होइन, उहाँले भन्नुभयो। कांग्रेस एमाले र राष्ट्रपतिजी अध्यादेश गराएर राष्ट्रपतिकोमा बस्छ। कांग्रेस र एमाले राष्ट्रपतिलाई भन्यो, खबरदार त्यो अध्यादेश पार गर्लास भन्छ। अध्यादेश जारी होस्, भोलि नै निर्वाचन प्रक्रिया अघि बढाउन हामीलाई केही आपत्ति छैन। एकीकृत माओवादी अध्यक्ष प्रचण्डले पार्टी फुटाएर मोहन वैद्य किरणले विदेशी हस्तक्षेपको बाटो खुल्ला गरेको आरोप लगाउनुभयो। माओवादीका अध्यक्ष समेत रहेका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले द्वन्द्वकालका घटनाको जिम्मेवारी कांग्रेस र एमाले लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, द्वन्द्वकालमा तपाईँहरू नै सत्तामा हुनुहुन्थ्यो। 15,000 भन्दा बढी मारिए, 1,000 भन्दा बढी पनि बेपत्ता भए, त्यसको निम्ति जिम्मेवार को हुन्छ? तपाईँहरूले जिम्मेवारी लिनु पर्छ कि पर्दैन? 13,000 भन्दा बढी राज्य पक्षबाटै मारिएको भन्दै उहाँले सिसाको घरमा बसेर अरूको घरमा ढुङ्गा नहान्न समेत कांग्रेस एमालेलाई आग्रह गर्नुभयो। अर्को उपाध्यक्ष समेत रहेका नारायण काजी श्रेष्ठ प्रकाशले विपक्षी दलहरूले आन्दोलन घोषणा गरेर मुलुकलाई मुठभेडमा लगेको आरोप लगाउनुभयो। यसै गरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले लगायतका समसंसदवादी दलहरूले द्वन्द्वकालका हत्यामा मुद्दा उठाउनु पर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश बोक्दै भनेका छन्, हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस र एमाले लगायत 7 दल हुन्। हामी ब्यारेकभित्र बसिरहेका बेला कांग्रेस एमाले राप्रपा जनमोर्चा लगायतका दलले आतंककारी अध्यादेश ल्याएर हामीलाई ब्यारेक बाहिर निकालेका हुन् र माओवादीलाई आतंककारी घोषणा गर्दै मार्न लगाएका हुन्। नेपाली सेनाका एक अवकाश प्राप्त जर्नेलले बिहिबार मीडियासँगको कुराकानीमा भने, अहिले द्वन्द्वकालका केही घटनालाई लिएर सेनामाथि कारवाही गर्ने कुरा गरिन्छ भने कांग्रेस एमालेलाई सेनाले यत्तिकै छाड्नेवाला छैन। हामीलाई मान्छे मार्न लगाउनेहरू को हुन् भन्ने सेनाले राम्रोसित नोट गरेर राखेको छ। युद्धकालमा नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेका जनरल भन्छन्, युद्धका बेलामा केही निर्देशहरू पनि परेका छन्। कसैले अलिकति यतना पाएको हुन सक्छ, चिया खुवाएर कसैले पनि बयान दिँदैन। जनरलको प्रश्न छ, अहिले मन्दिरा शर्मा र सुशील पोक प्याकुरेलको घरमा चोरी भयो भने चोरलाई चिया खुवाएर बयान लिने कि चोरलाई थप्पड हान्ने? कांग्रेस एमालेका नेताहरूले सेनालाई ब्यारेकबाट बाहिर निकालेर माओवादी मार्न लगाएको मात्र नभई आफ्नो सत्ता रक्षाका लागि माओवादीलाई उचालेर सुरक्षाकर्मीलाई समेत मारेका सेनाका ती जनरलले आरोप छ। थानकोट हान्न गिर्जाले नै प्रचण्डलाई भनेका थिए। 12 बुँदेपछि गिर्जाले सेनामाथि आक्रमण गर्न माओवादीलाई निर्देशन दिएको हामीलाई राम्रोसँग स्मरण छ। सेनालाई ब्यारेकबाट निकालेर आफै युद्धमा पठाउने अनि अहिले त्यही युद्धकालका केही घटनालाई लिएर दलहरूले सेनामाथि दोष थोपार्न खोज्छन् भने सहेर बसेको नेपाली सेनाले त्यसै छाड्दैन। कारवाहीको धम्की दिइयो भने भैरवनाथ गण पनि बाहिर निस्कन्छ। त्यसै बेला देशमा जङ्गी शासन स्थापना हुन्छ। पूर्व जर्नेलले आक्रोशित हुँदै भने, मानवाधिकारवादीले रगत बगाउनु परेको छैन, उनीहरूलाई युद्धकालमा कुनै क्षति भएन, हाम्रा हजारौं सैनिक मरेका छन्, हजारौं घाइते भएका छन्। यस्तो बेलामा दुई चारजना थप्पड हानेका घटना र केही निर्दोष मारिएका घटनालाई उचालेर सेनामाथि कारवाही कुरा गरिन्छ भने हामीलाई सह्य हुने छैन।
अब समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार माफ गर्नुहोला श्रोताहरू, मैले तपाईँहरूलाई सुरुमै भनेको थिएँ मेरो आज अलि घाँटीले साथ दिइरहेको छैन, मेरो आवाजले साथ दिइरहेको छैन मलाई। र अब समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार, बुल्गेरियाको विपक्षी पार्टी मुभमेन्ट फर राइट्स एन्ड फ्रिडमका नेता अहमद डोगन असाधारण हत्या प्रयासबाट बालबाल बचेका छन्। राजधानी सोफियामा जारी लोकतन्त्र र अधिकार सम्बन्धी एक सम्मेलनका क्रममा गरमागरम भाषण गरिरहेका बेला एक युवक मञ्चमा आएर उनको कन्सेटमा पिस्तोल ताके। 30 सनका युवकले पिस्तोल मात्र ताकेनन्, ट्रिगर दबाए तर पड्किएन। नेता डोगनले ती युवकलाई झम्टिएर निशाना गलत भएकाले भाग्यवश डोगन बच्न सफल भए। उनले दोस्रो फायर गर्नु अघि नै सुरक्षा गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइँमा लडाइसकेका थिए। नेता डोगन बालबाल बच्न सफल भए। प्रतिनिधि बनेर प्रवेश गरेका 25 वर्षीय ती युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए। पक्राउ परेका युवकको साथबाट 2 चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ। उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले राम्रैसित भकुरे। अन्त्यमा पुलिसले उनलाई रगतपक्ष भएको अवस्थामा नियन्त्रणमा लिएर सम्मेलन स्थलबाट बाहिर लगेका थिए। खगेन्द्रजी, यो समाचार पढ्दा पढ्दै मलाई एउटा कुरा याद आयो।
के याद आयो सञ्जयजी?
यो नेताहरूलाई पिट्ने मार्ने काम जहाँ पनि हुँदो रहेछ जस्तो लाग्यो क्या मलाई।
हाम्रो होइन होइन, यो त तपाईँ बोल्दै भए पनि यो सिकेको त नेपालबाटै हो जस्तो लाग्यो।
होइन, त्यो चाहिँ मलाई पनि त्यस्तै लाग्यो क्या। अब यो नेताहरूलाई कुट्ने मार्न खोज्ने चाहिँ जहाँ पनि गर्दो रहेछन्, तर नेपालमा चाहिँ अहिलेसम्म झापड मात्रै हानेका छन् होइन, यसरी गोली नै हान्न त ताकेका छैनन्, तर झापड मात्रै हानेछन्, तर विदेशमा चाहिँ गोली नै हान्न खोज्दो रहेछन्। हजुर श्रोताहरू, हामीले अहिले भर्खरै प्रस्तुत गऱ्यौँ गत साताभरि भए गरेका घटनाहरूको समग्र रिपोर्ट तपाईँहरूका लागि। र अब भने हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ एउटा मिठो गीतबाट। हजुर, यहाँ म अर्को एउटा यो गीत प्रस्तुत गर्दैछु शम्भु राईको आवाजमा, चलेछ बतास सुस्तरी। हजुर श्रोताहरू, अहिलेलाई तपाईँहरू इन्जोय गर्नुहोस् यो सङ्ग, र हामी यो गीतपछि पुनः उपस्थित हुनेछौँ वैशव साङ्ग्रेलाई लिएर। हजुर श्रोताहरू, भर्खरै हामीले तपाईँहरूका लागि प्रस्तुत गर्यौं शम्भु राईको आवाजमा चले छ बत्ता सुस्तरी, एकदमै सुमधुर गीत हामीले यहाँनिर प्रस्तुत गर्यौँ। र गीत बज्दा बज्दै हामीलाई एउटा फेसबुकमा म्यासेज आएको थियो, आशिष वाग्लेजीले हामीलाई म्यासेज गर्नुभएको थियो र एकदमै मिठो र सुमधुर गीत सुन्न पाएकोमा खुसी लाग्यो र यो गीत रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोताहरू र हिजो 1974 AD को कन्सर्टलाई सफल पार्ने आइदिएर सफल पार्ने सम्पूर्ण सम्पूर्ण महानुभावहरू र त्यसै गरी अर्गनाइजर टिमलाई डेडिकेट गर्न चाहन्छु भनेर भन्नुभएको थियो। चले छ बता सुस्तरी शम्भु राईको आवाजमा। हजुर श्रोताहरू, अब भने एउटा यहाँनिर स्वास्थ्य सम्बन्धी जानकारी मेरो हातमा छ, त्योभन्दा पनि अगाडि म खगेन्द्रजीसँग कुराकानी गर्न चाहन्छु, भनौँ न खगेन्द्रजीको इन्टरभ्यू लिन्छु म आज। खगेन्द्रजी तपाईँ रेडी हुनुहुन्छ इन्टरभ्यूको लागि?
म त रेडी छु। कतिवटा प्रश्न छन्?
प्रश्न एउटै हो,
के चाहिँ होला?
तपाईँ स्वस्थ रहनको लागि के गर्नुहुन्छ?
स्वस्थ रहनको लागि त धेरै छन् माध्यम। बिहान उठ्ने, नुहाउने, ब्रस गर्ने र कपडा सफा लाउने, अनि त्यहाँबाट
होइन, त्यो त एउटा डेली हाइजिनका कुरा भए खगेन्द्रजी, होइन? त्यो भनेको त एउटा दैनिक दिनचर्याका कुराहरू भए, तर स्वस्थ रहनलाई, फिजिकल्ली फिट, स्वस्थ तन मन, अनि त्यसपछि सबै कुरा स्वस्थ रहनको लागि के गर्नुहुन्छ?
तर यसै म भन्दै थिएँ, तपाईँ बोल्दै भयो भने कस्तो हुन्छ भन्दाखेरि चाहिँ, मैले अघि भने बिहान उठेर नुहाउने, स्वस्थ रहने, कपडा फेर्ने र त्यस पछाडि हल्का चाहिँ पानी लिने, त्यस पछाडि भनेको बिहानको मर्निङ वाक,
हजुर,
केही मिनट हिँड्दाखेरि चाहिँ स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने कुरो, यो त केही
दुर्वसत्य नै कुरो हो जस्तो हो, होइन? तपाईँले एकदमै सही कुरो यहाँनिर गर्नुभयो, बिहानको मर्निङ वाक, मर्निङ वाक बिहान भनौँ न, मर्निङ वाक बिहान गरिन्छ त्यही भएर मर्निङ वाक भयो, इभिनिङ वाक पनि हुन्छ, यदि तपाईँ आफ्टरनुनमा गर्नुहुन्छ भने आफ्टरनुन वाक पनि हुन्छ, होइन? तर हिँड्नु भनेको चाहिँ स्वास्थ्यको लागि एकदमै ठुलो लाभदायक कुरो, होइन? यहाँनिर एउटा यस्तै एउटा सर्वेक्षण, एउटा अध्ययन गरिएको रहेछ, यदि दिनहुँ तपाईँ केही किलोमिटर हिँड्नुहुन्छ भनेदेखि तपाईँलाई हृदयघात हुने र मधुमेह भनौँ न डायबिटिज हुने समस्या चाहिँ केही हदसम्म भन्दा पनि निकै कम हुँदो रहेछ। म यो जानकारी यहाँनिर श्रोताहरूलाई गराइहालौँ। पैदल यात्राका फाइदा गनिसाध्य छैनन्, जस्तै त्यस्तै एउटा हो, दिनहुँ 6,000 पाइला हिँड्ने महिलामा हृदयघातको खतरा कम हुन्छ। खगेन्द्रजी, यो चाहिँ पुरुषलाई नभएर महिलाको लागि
विशेष
फोकस गरेको रहेछ। ब्राजिलमा गरिएको अध्ययन अनुसार दिनका दिन 6,000 पाइला हिँड्ने महिला मधुमेहको फन्दामा पर्ने जोखिम कम हुनका साथै उनीहरूको मुटु समेत स्वस्थ रहन्छ अनि हृदयघातको खतरा घट्छ। यसअघि भएका धेरै अध्ययनमा समेत मधुमेह, उच्च रक्तचाप र मुटुको रोगबाट जोगिन नियमित व्यायाम गर्नुपर्ने सुझाव दिइएको छ। तर वर्तमान अध्ययनमा कुनै प्रकारको शारीरिक गतिविधि, चाहे त्यो व्यायाम होस् या दिनहुँ हुने सामान्य गतिविधि, सबैले महिलाको स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्ने देखिएको छ। उक्त अध्ययनमा 45 वर्षदेखि 72 वर्षसम्मका 292 महिलालाई सामेल गरिएको थियो। उनीहरू एक दिनमा कति हिँड्छन् भन्ने तथ्याङ्क समेत राखियो। जो महिला दिनहुँ 6,000 पाइलाभन्दा कम हिँड्ने गरेका पाइए उनीहरूलाई कम सक्रिय र जो 6,000 वा सोभन्दा बढी पाइला हिँड्ने उनीहरूलाई सक्रिय मानियो। अध्ययन अनुसार सक्रिय महिलाहरू मोटोपनले ग्रस्त हुने सम्भावना कम सक्रिय महिलाको तुलनामा धेरै कम हुन्छ। हजुर, यो हिँड्ने, दैनिक एक्सर्साइज गर्ने, व्यायाम गर्ने कुरा महिलालाई मात्रै नभएर पुरुषलाई पनि त्यत्तिकै आवश्यकता छ,
होइन?
सबैलाई एउटा आवश्यकता कुरो हो, होइन? स्वस्थ रहनका लागि। हजुर, यहाँनिर हामीले यो स्वास्थ्य सम्बन्धी जानकारी गरायौँ श्रोताहरूलाई। अब भने खगेन्द्रजी, अब 1974 AD सँग गरिएको कुराकानी सुन्ने हो कि?
सञ्जयजी मलाई त साह्रै आतुर छु किनभने कारणवश मैले यो कन्सर्टलाई चाहिँ धेरै मिस गरेको छु धेरै गुमाएको छु ताकि मेरो कारणवश मेरो व्यक्तिगत समय गर्दाखेरि मैले आउन सकिनँ
र है पनि
मैले उहाँहरूको आवाज मैले फेसबुकमा र फोटोमा हेरेँ
र
अहिले त प्रत्यक्ष म उहाँहरूकै
वार्तालाप सुन्नलाई आतुर हुनुहुन्छ हजुर श्रोताहरू अब हामी तपाईँहरूलाई 1974 AD गरिएको कुराकानी को केही अंश यहाँनिर प्रस्तुत गर्दैछौँ हिजो हामीले एउटा मौका पाएको थियौँ मौका मिलेको थियो 1974 AD नेपालको चर्चित ब्यान्ड हिजो मात्रै एडिलेडमा कन्सर्ट सकाएर उहाँहरू आज मेलबर्नमा पर्फर्म गर्दै हुनुहुन्छ उहाँहरूसँग बसेर कुराकानी गर्ने अवसर मिलेको थियो सोही अवसर मा गरिएका कुराकानी तपाईँहरूका लागि यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरू 1974 AD गरिएको कुराकानी सुनौ अहिलेलाई सर्वप्रथम त दाइहरूलाई स्वागत छ कार्यक्रम भोइस अफ साङ्गिलामा
धेरै धन्यवाद
अनि दाइहरूलाई म पहिलो प्रश्न चाहिँ लामो समयपछि फिरोज दाई ब्यान्डमा फिर्ता आउनुभयो होइन रियुनाइटेड हुँदाको अनुभव कस्तो भयो तपाईँलाई र श्रोताहरूले कस्तो एक्सेप्ट भनौँ न एउटा रेस्पोन्स गर्यो
हजुर रियुनाइटेडको जुन चाहिँ भनौँ न के भन्ने रियुनाइटेडको जुन चाहिँ अब क्षण त्यो त मैले उता न्युयोर्कमै सबभन्दा फर्स्टमा मैले महसुस गरिसकेको छु
होइन हजुर
चार वर्षपछि जब ब्यान्ड न्युयोर्कमा अमेरिका टुरको लागि आएको थियो
हजुर
त्यो बेलामा मैले फर्स्ट ब्यान्डको साथीहरूसँग सँगै बसेर बजाउने मौका पाएँ फर्स्ट रियुनाइटको त्यो जुन चाहिँ फिलिङ हुन्छ नि त्यो महसुस गर्न पाइयो अनि अब यता आएर नेपालमा पनि आएर हामीले दुईवटा मेजर कन्सर्ट्सहरू गऱ्यौँ माइनर कन्सर्ट्सहरू त अरू थुप्रो थुप्रो थियो मेजर कन्सर्ट्सहरू पनि गऱ्यौँ त्यसमा धेरै डिफ्रेन्ट फिल भइरहेछ अब अहिले अस्ट्रेलिया टुर भइरहेछ हाम्रो हामीलाई धेरै ठुलो आशा राखेका छौँ यहाँनिर राम्रो प्रोग्राम हुन्छ
हजुर अब फिरोज दाईले त रियुनाइटेडको बारेमा भनिदिइहाल्नु भयो होइन फिरोज दाई नहुँदाखेरि ब्यान्डमा तपाईँहरूले ब्यान्ड फिरोज दाईलाई मिस गर्नुभयो मनोज दाई अरिन दाई दुवैजना एकजना मध्ये
एकदमै डेफिनेटली मिस गऱ्यौँ अनि पर्सनली भन्नुपर्दाखेरि मलाई पनि एकदमै खुसी लागिरहेको छ फेरि धेरै वर्ष बाद फेरि सँगै बजाउनु पाउँदा अनि अब पहिला फिरोज दाई हुँदा जुन चाहिँ एलिमेन्ट्सहरू थियो फिरोज दाई नहुँदा त्यो एलिमेन्ट्सहरू डेफिनेटली मिस भयो
हजुर
इच एन्ड एभ्री ब्यान्ड मेम्बरलाई होइन प्लस श्रोताहरूले पनि धेरै मिस गर्यो अनि अब त्यो कुरा चाहिँ फेरि फर्केर आएको छ हाम्रो ब्यान्डमा त्यो एलिमेन्ट्स प्लस फिरोज दाईको उपस्थिति जुन चाहिँ कुरो चाहिँ एकदमै बेहद खुसीको कुरा हो जस्तो लाग्छ मलाई
अब म फेरि तपाईँहरूलाई अलिकति हिस्ट्रीमा लान चाहन्छु 1974 AD इस्टाब्लिस भयो तर हाउ कम दिस नेम 1974 AD नाम राख्नु केही विशेष
के भने 1974 AD इज कस्तो भने यसको नामकरण चाहिँ कसरी भएको भनेदेखिलाई हामी पहिला पहिला सबैजना नै रक म्युजिकबाट इन्फ्लुएन्स भएको मान्छेहरू हो होइन सबै अब एकदम रक हार्ड रक म्युजिकहरू एकदम मन पराउने भएको मान्छे त्यो भन्नाले अब हामी अरू म्युजिक मन पर्दैन भन्ने कुरा होइन तर इन्फ्लुएन्सिङ हुन्छ नि एउटा अनि त्यो भएकोले गर्दाखेरि चाहिँ अब त्यो ताकाको म्युजिसियन्सहरूले जुन चाहिँ दुःख गरेर रेकर्डिङहरू गर्थ्यो नि दुःख गरेर बाजाहरू जम्मा गरेर अनि 1974 एरियामा त्यो ताकामा बाजागाजाहरू त्यो लेटेस्ट बाजागाजाहरू थिएन अब अहिले भएभरको चिजबिजहरू छ ट्र्याकिङ सिस्टम छ होइन सबै भोइस ओभर गर्ने सिस्टमहरू सबै छन् नि अब त्यो बेलामा एट अ टाइम बजाएर स्किलफुल्ली म्युजिक गर्नु पर्थ्यो क्या अनि गाह्रो हुन्थ्यो टप टु बटन खर बजाउनु पर्थ्यो अनि त्यो बेलाको म्युजिसियन्सहरू जस्तै भने वेस्टर्नमै पनि धेरै दुःख गरिरहेको छ म्युजिसियनहरूले यता इस्टर्नपट्टि हेर्दाखेरि पनि हाम्रो रेडियो नेपालहरूतिर जाँदाखेरि खरेर एकैचोटि बजाउनु पर्छ अब इन फिल्म इन्डस्ट्रीहरूतिर पनि हेर्नुभयो भने त्यो बेलामा खरेर एकैचोटि माथिदेखि तलसम्म बजाउनु पर्थ्यो गीत गाउनु पर्थ्यो नबिगारिकन अनि त्यसको लागि आर्टिस्टको सबै स्किल राम्रो हुनुपर्थ्यो त्यो बेलाको आर्टिस्टहरू धेरै राम्रो राम्रो थिए अनि त्यो आर्टिस्टहरूलाई हामी ट्रिब्युट गरेको यो चाहिँ 1974 AD भनेर चाहिँ ट्रिब्युट दोज आर्टिस्ट होइन जसले चाहिँ नि त्यस्तो दुःख गरेर राम्रो राम्रो म्युजिकहरू क्रिएट गर्नुभएको थियो अनि किन चाहिँ पर्टिकुलरली 74 नै चाहिँ भन्दाखेरि आफ्टर द्याट त्यो मिड 70सबाट म्युजिकहरू अनि नयाँ नयाँ इक्विपमेन्टहरू निस्किन थाल्यो होइन सिन्थेसाइजरहरू निस्किन थाल्यो त्यसपछि चाहिँ अलिकति म्युजिकहरू अलिक मेकानिकल हुँदै गयो होइन ट्र्याक सिस्टमहरू आउन थाल्यो ट्र्याक सिस्टममा अब तपाईँले एउटाले बजायो छोडेर गयो अर्कोले बजाउँदा पनि हुन्थ्यो हो त्यस्तो हुन थाल्यो क्या त्यसले गर्दा हामीले 1974
हजुर अब जस्तै अब 1974 नाम कसरी रह्यो भन्ने कुरामा त हामीले कुरा गर्यौँ होइन अब यो ब्यान्ड चाहिँ कसरी फर्म भयो दाइ होइन
ब्यान्ड इस्टाब्लिस हुनुमा फर्स्ट इनिसिएटिभ रोल त मेरो विचारमा हाम्रो यो बारेमा चाहिँ अलि निराकरजीले नै बोल्यो भने अलि राम्रो हुन्छ कि भनेर उहाँलाई हस्तान्तर माइकलाई हस्तान्तर गर्दछु
मैले अहिले नामको कुरा गरेँ होइन कसरी नाम रह्यो भनेर अब ब्यान्ड कसरी फर्म भयो होइन
अब खास के थियो भने अब हाम्रो फिरोजी म होइन अब हामी कति 1990 भेट भएको थियौँ होइन 1990-91 भेट भएको थियौँ अनि त्यहाँदेखि त्यतिकै ज्याम अप गर्थ्यौँ म क्लासिकल म्युजिक सिक्नु खोजिरहेको
थिएँ
हाम्रो फिरोज सरसँग होइन अब अनि त्यही हिसाबमा अब त्यतिकै बजाउँदा बजाउँदै अब धेरै रमाइलो भयो एक दुईजना अरू साथीहरू पनि आयो होइन अनि त्यहाँदेखि क्लासिकलमा चाहिँ धेरै लागिन अनि अब बेसतिर मलाई धेरै इच्छा थियो होइन अनि बेस म बजाउँथेँ त्यही हिसाबमा हामी त्यत्तिकै विकेन्ड्सहरूमा बियर खाँदै इन्जोय गर्दै एउटा रमाइलो उत्तेजनाको लागि वातावरण बढाउनलाई मात्रै गरेको कुरो अनि के देखियो भने के लाग्यो भने सबैको इन्ट्रेस्ट देखियो सबैले एकदमै के न के गर्नुपर्छ भन्ने हिसाबमा अनि त्यहाँदेखि हामीले चाहिँ पहिला त हामी खालि इङ्ग्लिस गीतहरू मात्रै गाउँथ्यौँ होइन कभर सङ्ग्सहरू त्यो पनि रेस्टुरेन्ट एउटा ग्राफिटी भन्ने रेस्टुरेन्ट थियो त्यहाँ एभ्री सन्डेज बजाउँथ्यौँ त्यसको लागि हामीले एक पैसा पनि लिन्नथ्यौँ उल्टो हामी त्यहाँ गएर खाना खाएर बियर खाएर एउटा सबै साथीभाइहरू आउँथ्यो अनि हामी बजाउँथ्यौँ जमघट हुन्थ्यो होइन अनि त्यही कुरो अब सिरियस हुँदै गएपछि चाहिँ अनि त्यहाँदेखि हामीले चाहिँ अब एउटा एल्बम निकाल्नुपर्छ भनेर अनि 96 चाहिँ हाम्रो फर्स्ट एल्बम टाइम आउट भन्ने इङ्ग्लिस एल्बम त्यसमा चाहिँ दुईवटा नेपाली गीत अरू बाँकी इङ्ग्लिसमा हामीले स्टार्ट गर्यौँ अनि नेपाली गीतमा चाहिँ मायालुले फेमस भयो
हजुरहरूको पहिलो एल्बम टाइम आउटबाट होइन पहिलो हिट
हो मायालुले चाहिँ एकदम हिट भयो अनि त्यो पछि चाहिँ हिट्स एफएमले चाहिँ हामीलाई सनी दाई हुनुहुन्थ्यो उहाँले चाहिँ यस्तै खालको एल्बम उहाँलाई साह्रै मन पराएको थियो अनि म यही म्युजिक यही स्टाइलमा नेपालीमा किन नगरेको नेपालीमा ट्राई गर बरु म होल एल्बम म प्रड्युस गर्छु भनेर उहाँले अप्रोच गर्नुभएको थियो अनि हिट्स एफएमको प्रडक्सनमा ब्यानर अन्डर हामीले सम्झी बस्छु प्रड्युस स्टार्ट गर्यो अनि सम्झी बस्छुको एल्बम बनाउने बेलामा चाहिँ अनि त्यो एल्बमदेखि चाहिँ अहिलेको यो जुन लाइनअप छ नि मोरलेस सम्झी बस्छुदेखि नै स्टार्ट भएको होइन अब एड्रियन मनोजहरू सबै यो एल्बमदेखि स्टार्ट भएपछि अनि सम्झी बस्छु नेपाली एल्बम निस्केपछि हिट भयो होइन अनि त्योपछि त देन there is no turning back, no looking back. होइन शताब्दी आयो जङ्गी निशान आयो अनि सबै प्रायः जस्तै एल्बम्सहरू मान्छेले मन परायो अनि हामी पनि फेमस हुँदै गयौँ र आज तपाईँसँग यहाँ बसेर कुरा गरिरहेछौँ
अनि अब मनोज दाईलाई म अर्को एउटा प्रश्न राख्न चाहन्छु दाई अब दाईहरूले भन्नुभयो होइन सुरुको अवस्था कसरी फर्म भयो ब्यान्ड कसरी लाग्नुभयो तर अब कुनै पनि आर्टिस्टको एउटा स्ट्रगलिङ फेज हुन्छ होइन कुनै पनि एउटा उसमा तपाईँहरूको स्ट्रगलिङ फेजको बारेमा केही बताइदिनुहोस् न
स्ट्रगलिङ फेस भन्दाखेरि अब मैले त ब्यान्ड जुन बेला जोइन गरेको थिएँ होइन जुन बेला सम्झी बस्तुदेखि स्टार्ट गरेको थिएँ त्यति बेला अलमोस्ट ब्यान्डको स्ट्रगलिङ फेस भनेको त्योभन्दा अगाडि नै भइरहेको थियो त्यो पोइन्ट आएपछि सम्झी बस्तु आएपछि चाहिँ नै अब जुन यो नेपाली म्युजिकलाई हामीले सम्झी बस्छु भन्ने एल्बम रेकर्ड गर्ने बेलामा र त्यो गरेपछि पछि चाहिँ नै हाम्रो यो म्युजिक चाहिँ नै अब धेरै श्रोताहरूको माझमा पुग्नुभयो अनि बाहिरतिर बस्ने मान्छेहरूले पनि सुन्न थाल्यो भनेपछि हामीले चाहिँ यो दुईवटा फेजलाई बाँड्छौँ कि एउटा चाहिँ ब्यान्ड फर्म हुने टाइम भनेको चाहिँ ब्यान्ड स्टार्ट भएदेखि 98 जबसम्म चाहिँ सम्झी बस्छु निस्केको थिएन त्यति बेला चाहिँ म त ब्यान्डमा थिएन तर 98 पछि चाहिँ अब स्ट्रङ फेज भन्दाखेरि जस्तै अब आई स्टिल रिमेम्बर अब निराकर दाइ र म हाम्रो अब 97 आउनु निस्किसक्यो तर अब हाम्रो सोलो कन्सर्ट नै भएको छैन भनेपछि दाइ र म अब त्यति बेला त्यस्तो दुई चारवटा अरू कथाहरू पनि छ तर हामी चाहिँ आफै पकेटबाट टिकट पैसा निकालेर टिकट काटेर धरान गएर कन्सर्ट अर्गनाइज गर्ने अर्गनाइजर खोज्नु पनि गएका थियौँ र त्यसपछि चाहिँ खासै हामीले कोही पनि नभेटेपछि काठमाडौँ फर्क्यौँ तर फेरि अब के प्रकारले हो एउटा अब लकीली भनौँ न फेरि हाम्रो कन्सर्ट पोखरामा कसरी अर्गनाइज गरिदिनु भयो हामी पोखरा गयौँ कन्सर्ट गऱ्यौँ काठमाडौँ आयौँ होइन र यस्तो यो लिङ्क्सहरू बढाउने काममा चाहिँ सुरुको दिनहरूमा चाहिँ नै अलिक गाह्रो नै भएको थियो
जस्तो 1970 यदि भनिसकेपछि अहिले नम्बर वान होइन साङ्गीतिक समूह नेपालमा होइन टप लेभलमा ऱ्याङ्किङ हुनुहुन्छ तपाईँहरू जस्तो अब यो 1974 सुन्न अथवा चाहिँ मन नपराउने मान्छे विरलै छन् होइन तपाईँहरू यो आफ्नो एउटा आफ्नो स्ट्याटस मेन्टेन गर्नको लागि ब्यान्ड एज अ ब्यान्ड मेम्बर तपाईँहरूले आफूले के कति भूमिका खेलेको जस्तो फिल हुन्छ
हेर्नुहोस् अब यो कुरामा कस्तो छ भने म्युजिक भनेको एउटा आर्ट हो आर्ट भन्ने कुरालाई कोही पनि नम्बर 1, 2, 3 भन्नै मिल्दैन पहिला सुरुमा है सबैको आफ आफ्नै
होइन मैले तपाईँहरूको म्युजिकको कुरा होइन
स्टेज त्यही कुरामै मैले सानो ब्याकग्राउन्ड मात्रै बनाएँ अनि यो स्टेटसलाई मेन्टेन गर्नको लागि हामीले सोच्ने होइन कि स्टेटसभन्दा पनि बढी हामी चाहिँ एज एन आर्टिस्ट के हुन्छ भने अनि आफ्नो म्युजिकलाई चाहिँ अझै कसरी राम्रो बनाउने र हाम्रो पर्फर्मेन्सेसहरूलाई कसरी अझै स्ट्रङ बनाउने भन्नेतिर चाहिँ धेरै सोध्छौँ र त्यसले गर्दा के हुन्छ भने जहिले पनि अब भनौँ न फर इक्जाम्पल एउटा एक्जाम आइरहेको छ भने तपाईँ पास मात्रै हुन्छु भनेर पढ्नुभयो भने त पास हुने चान्स धेरै कम हुन्छ तपाईँ अब म एकदमै होइन डिस्टिङसन ल्याउँछु म बोर्ड फर्स्ट हुन्छु यहाँ त्यहाँ भनेर पढ्नुभयो भने डेफिनेटली पास हुने चान्सेस त धेरै छ नि त्यसले गर्दाखेरि हाम्रो म्युजिकमा पनि त्यस्तै हो हामीले धेरै राम्रो पर्फर्म गर्नु खोज्छौँ भनेर गरौँ म्युजिकलाई राम्रो बनाऊ भनेर हामीले प्र्याक्टिस गर्दाखेरि के हुन्छ त पर्फर्मेन्सेसहरू त त्यतिकै राम्रो भइहाल्छ
ओभरअल भन्नुपर्दाखेरि अब सबै ब्यान्ड मेम्बरहरू उत्तिकै रेस्पोन्सिबल हुनुहुन्छ उत्तिकै मेहनत गर्नुहुन्छ ब्यान्डको एउटा औचित्य बचाइराख्नको लागि जुन अहिले नेपालमा नम्बर वान ऱ्याङ्किङमा तपाईँहरू काउन्ट हुनुहुन्छ त्यो उसको लागि होइन त समग्रमा भन्न खोज्नुभएको
अब सबैजना हामी अब ब्यान्ड प्र्याक्टिस भन्दाखेरि अब हाम्रो प्र्याक्टिस डेजको कुरा गऱ्यो भने पहिला ब्यान्ड स्टार्ट गर्दाखेरि एभ्री डे हाम्रो एक दिन शनिबार भए हाम्रो ज्ञानोदय स्कुलको एउटा सानो कर्नरमा एउटा रुम थियो त्यहाँ चाहिँ हामी एभ्री डे 5:30 साढे 7 कहिले कहिले 8 हामी रेगुलर प्र्याक्टिस गर्थ्यौँ एज ब्यान्ड होइन र अहिले अनि 2004-05 त्यसरी प्र्याक्टिस गर्दै गर्दै गएपछि त्यो एउटा प्रकारको ब्यान्डको कोअर्डिनेसन मिलेर आएको थियो र अहिले चाहिँ हाम्रो प्र्याक्टिस सेसन चाहिँ बरु अहिले चाहिँ अलिक कम छ इन्डिभिजुअल प्र्याक्टिसमा चाहिँ के भयो भने हामी सबैजनाको आफआफ्नो सेक्टर म्युजिक चोइसेसहरू पनि अलिक मारेर आफआफ्नो साइडबाट हामी केही न केही सिकेर फेरि प्र्याक्टिसमा आउँदाखेरि चाहिँ अब नयाँ एलिमेन्ट्सहरू नयाँ चोइसेसहरू त्यहाँबाट आउँछ
अनि दाइले प्र्याक्टिसको कुरा निकालिहाल्नु भयो होइन अब कसरी समय जुट्छ त यो आफआफ्नो व्यस्तताको कारण पनि एउटा ब्यान्डमा चाहिँ प्र्याक्टिस एउटा रिहर्सल गर्नको लागि कसरी समय जुटाउनुहुन्छ
अब त्यो त खाने मुखलाई जुङ्गाली छैन है त्यस्तै हो तर हाम्रो नर्मली चाहिँ प्र्याक्टिस सेसन भनेपछि जहिले आजकल चाहिँ नि अब 3-4 भयो हाम्रो प्र्याक्टिसहरू चाहिँ प्रायः जस्तो बिहान नै गर्छौँ त्यसले गर्दाखेरि दिउँसो र इभिनिङमा प्रायः सबैजना बिजी हुने हुँदाखेरि प्र्याक्टिस सेसन चाहिँ प्रायः जस्तो हामीले 10-12 गर्ने गर्दाखेरि सजिलै हुन्छ
जुटाउनै पर्यो नि होइन टाइम त जुटाउनै पर्यो किनभने अब यही हो मेन अब फुटबलरले प्र्याक्टिसको लागि टाइम जुटाएन भने त ऊ त खतम भइहाल्छ नि होइन अब प्रोफेसनल फुटबलर भनौँ
न हजुर होइन मैले भन्न खोजेको के थियो भन्दाखेरि अब एज अ प्रोफेसन तपाईँहरू म्युजिसियन हुनुहुन्छ होइन, तर साइड वाइज आफ्नो ट्र्याक पनि छ होला होइन, त्यो त्यस त्यो आफ्नो एउटा व्यक्तिगत समय र ब्यान्डको समयलाई कसरी एउटा
होइन, हामीले चाहिँ के जस्तो हाम्रो प्रोफेसनमा
हजुर
हामीले अरू काम जे गरे तापनि अब प्रायः जस्तो सबै म्युजिक रिलेटेड छ र ब्यान्डसँगै रिलेट भएको कुरोहरू छ होइन
हजुर,
र हामीले चाहिँ हामीले कसरी ल्याएको छौँ भने ब्यान्ड र ब्यान्डको म्युजिक चाहिँ सबभन्दा हाम्रो प्राइमरी कुरो हो, सबभन्दा इम्पोर्टेन्ट कुरो हो भनेर हामीले ल्याएको छौँ, र ब्यान्डको फेमले गरेर हामीले अरू धेरै कुरोहरू जुन हामीले अहिले गरिरहेको छौँ त्यो सब इट्स रिलेटेड विथ द ब्यान्ड के, त्यस कारण ब्यान्डलाई जहिले पनि माथि राख्न चाहिँ एकदम आवश्यक छ भनेर हामीले ठानेछौँ, त्यसकारण ब्यान्डको कुनै मेजर टुर यताउति के छ या कन्सर्टहरू छ भने हामीले जसरी भए पनि सबै काम छोडेर पनि यो प्र्याक्टिस चाहिँ गर्नु पर्यो, किनभने यो त हाम्रो हबी होइन, एउटा यो त हाम्रो प्रोफेसन हो, कामै हो, माथि बसिरहनु पर्यो होइन, चिप्लेर तल जाँदै गयो भने त्यो त्यसले हाम्रो अरू कामलाई पनि इफेक्ट गर्छ क्या, त्यस कारण
जसरी भए पनि समय निकाल्नै पर्यो,
समय निकाल्नै पर्यो होइन।
अब म फिरोज दाईतिर जान्छु एकचोटि फेरि, 1978 ब्यान्डहरू चाहिँ ब्यान्डमा भनौँ न ब्यान्ड मेम्बरहरू चेन्ज फेरबदल भइराख्नु भयो होइन, तर बिच केही छ के अरे बिचमा चाहिँ जब दाई 1974 अब अलगिनु भयो र त्यस बेला नेपाली भनौँ न लिसनर्सहरूमा चाहिँ ल 1974 पनि फुट्यो अथवा टुक्रियो भन्ने हल्लाहरू आयो र त्यति बेला 1974 अलिकति लाइम लाइटमा चाहिँ आएन, के भन्नुहुन्छ यसमा?
होइन त्यो कस्तो भने 1974 जति हाम्रो मेम्बर्सहरू छ नि त्यसमा फेरबदल भन्ने कुरो एउटा पनि भएको छैन होइन, हामी जति छौँ त्यति त्यतिबाट नै हामीले उयो गरिरहेका छौँ होइन, जस्तै भनौँ न अब म बेगर मैले अब आफ्नो उस कारणले गर्दा म बाहिरतिर जानु पर्यो होइन, त्यो कुनै नराम्रो उयो भएर म छुट्टिन्छु म आउनु डुममा यस्तो यस्तो आफ्नै भन्ने प्रकारले गरे होइन है, अब कुनै एउटा कारणवश म चाहिँ बाहिर विदेशमा 3-4 वर्षको लागि जानुपर्ने स्थिति भयो, अनि त्यो दौरानमा पनि 1974 टुक्रिएर टुक्रिएको महसुस नगरिकन जतिजना अहिले हामी 5 छौँ उनीहरू 4 फोर पिस भएर पनि उनीहरूले राम्रोसँगले यस ब्यान्डलाई क्यारी अन गरेर लगिराख्नु भएको थियो होइन, अनि त्यसमा अब जस्तो भनौँ न अब मेरो एब्सेन्समा अब कोही अर्को एउटा भोकलिस्ट थपेको भयो अथवा कोही गिटारिस्ट थपेको भयो त्यसमा अलिकति फेरबदल भयो 1974 यस्तो चेन्ज भयो उस्तो भन्ने मिल्थ्यो, तर अब त्यही सेम कुरो नै क्यारी अन भएर गइरहेछ, कोही बेला त्यस्तै भयो कोही बेला एड्रिनको पनि कोही बेला प्रब्लम भइरहेको हुन्छ कतातिर जानु परिरहेको हुन्छ,
कोही बेला चार्ज
त्यो त त्यो त्यो सोलो एल्बम त पहिला हामी 1974 सबै सँगै हुँदाखेरि नै उसले गरिसकेको हो, त्यो त धेरै पहिलाको कुरा हो, अनि सोलो फर्स्ट सोलो एल्बम निक्लिँदाखेरि आजभन्दा उसको त्यो 5-6 वर्ष अगाडिको कुरा हो, त्यो त
नेपाली म्युजिक इन्डस्ट्रीले चाहिँ सर्भाइभ गर्नमा लागेर नेपाली म्युजिकमा लागेर सर्भाइभ गर्न चाहिँ नेपालमा गाह्रो छ भन्ने एउटा सबै मैले कति इन्टरभ्यूहरू हेरेको सुनेको पढेको र त्यसै गरी यहाँ आउनुहुने अरू आर्टिस्टहरूसँग कुरा गर्दा पनि त्यस्तो अलिक गाह्रो छ ऊ छ भन्ने कुरा गर्नु, तपाईँ के भन्नुहुन्छ?
एकदम गलत हो यो कुरा, किनभने हामी राम्रैसँगले जिइरहेको छौँ सङ्गीत गरेरै भए पनि राम्रैसँगले बाँचिरहेको छौँ, सर उठाएरै बाँचिरहेको छौँ, सबैले हामीलाई यति धेरै माया गरिरहेको छ, यति धेरै रेस्पेक्ट पाइरहेको छ, सायद यो रेस्पेक्ट कुनै धनवान अथवा धन कमाएर पाइने रेस्पेक्ट होइन जस्तो लाग्छ, जहाँ जाउँ संसारको जुनै कुनामा जाउँ 1974 दाईहरू एड्रियन दाई फिरोज दाई मनोज दाई सञ्जय दाई निराकार दाईहरू सबैले हामीलाई चिन्छन् माया गर्छन्, एकदमै धेरै माया पाएको छु, एकदमै धेरै रेस्पेक्ट पाएको छु, सायद यो कुनै वेल्थ अथवा रिचेस धनले धन सम्बन्धीले किन्न नसकिने कुरा हो. अनि अर्को कुरा अब राम्रो जिइरहेको छ, राम्रो बाँचिरहेको छ, लिभिङ स्ट्यान्डर्डको कुरा गर्दाखेरि अब कतिको लिभिङ स्ट्यान्डर्ड भन्ने कुरा अब आउँछ. अब एउटा इन्डिभिजुअलमा पनि फरक पर्छ यो चाहिँ कि उसले अब सुनको थैला हातको मैला के गर्नु धनले सागर सिस्नु खाएको बेच आनन्दित मनले भनेको जस्तै ऊ कम्ती उसको अब इन्कम छ भने पनि ऊ सेटिस्फाइड छ भने ऊ खुसी भएर बाँच्न सक्छ होइन. सो अब कसैलाई अब जति कमाए पनि पुग्दैन भने त अब त्यो म्युजिसियनको बारेमा चाहिँ मलाई थाहा छैन होइन. र हामी चाहिँ अब वी आर सेल्फ कन्टेन्ट जस्तो लाग्छ. म चाहिँ पर्सनली आई बिलिभ इन दिस. अनि त्यही कारण म फेरि पनि अन्तमा यो कुराको अन्त गर्दा पनि म अघिको तपाईँको स्टेटमेन्टलाई खण्डन गर्दछु.
भनेपछि नेपाल म्युजिक इन्डस्ट्री चाहिँ त्यस्तो कमजोर अवस्थामा छैन.
छैन, मैले त्यो बारेमा मैले पनि एउटा सानो छोटो कुरा भन्छु है. कस्तो हुन्छ भने नेपाली म्युजिक इन्डस्ट्रीमा त्यो फर्स्ट आएको छैन, यसमा सर्भाइभ गर्न सकिन्न भन्ने जुन चाहिँ एउटा कमजोरी खालको भनाइ छ नि, त्यसलाई हामी सबैजनाले जति पनि म्युजिसियनहरू कलाकारितामा लागेका मान्छेहरू छ नि उनीहरूले पनि एउटा कुरो के सोच्नु पऱ्यो विचार गर्नु पऱ्यो भने भनेदेखिलाई आफ्नो क्यापेबिलिटी पनि बढाउनु पऱ्यो होइन. जे पायो त्यही म्युजिक गरेर, जे पायो त्यही गीत, मैले यो एउटा गीत कम्पोज गरेर रेकर्डिङ गरेर निकाल्दाखेरि भइहाल्छ भन्ने हिसाबले गीत कम्पोज गरेर जस्तो सुकै किसिमको रेकर्डिङ गरेर गानामा केही नमिलेको गीतहरू रेकर्ड गरेर त्यो प्रकारले गर्ने हो भने त म्युजिक त कसरी फटाउँछ. अरूको कपी गरेर अलमोस्ट कपी गरिरहेको छ क्या कतिवटा कुरा त त्यो सुन्दाखेरि होइन. हाम्रो गीत कपी गरेर भनेर होइन, त्यो सुन्दाखेरि रिस पनि उठ्छ क्या. अब ऊ त्यो कपी गर्नु किन कपी गर्यो त भन्दा ऊ सक्षम छैन क्या म्युजिकमा, क्यापेबल छैन. ऊ क्यापेबल हुनुलाई उसले धेरै प्र्याक्टिस गर्नुपर्छ, धैर्य गर्नुपर्छ, धेरै सिक्नु पऱ्यो हो सबभन्दा पहिला होइन. म्युजिक सुन्नु पऱ्यो. हाम्रो नेपाली म्युजिसियनहरूको एउटा कमी के छ भने अरूको म्युजिक सुन्दैन उनीहरूले, अरूको म्युजिक सुन्दैन अनि अरूको कार्यक्रमहरूतिर अरूको प्रोग्रामहरूतिर उनीहरू जाँदैन. त्यही आर्टिस्टले गरेको कुरामा प्रोग्रामहरूतिर इन्भाइट गर्यो भने पनि उनीहरू आउँदैन. एउटा एक प्रकारको इगो प्रब्लम छ. म त यो कुरा सिधै भनिदिन्छु होइन. त्यो भएर जसले म्युजिक इन्डस्ट्रीमा सर्भाइभ गर्न सकिँदैन भनेर भन्छ नि उनीहरूको त्यो कमजोरी, त्यो आत्मबल उयो नभएर कमजोर भएको भन्छु. किनभने त्यो त्यसमा क्यापेबल खोइ हामी सर्भाइभ भइरहेका छौँ होइन. हामी मात्रै नभएर अरू द लट अफ म्युजिसियन्स सिङ्गर्स गिटारिस्ट अरू अरू म्युजिसियनहरू खोइ मजाले सर्भाइभ गरिरहेछ त गरिरहेछ. उनीहरू दे आर लिभिङ इन द म्युजिक होइन. एकजना दुईजना अब त्यो भएन भनेर भन्दा पनि त्यो म्युजिकमा स्कोप छैन भनेर भन्नु मिल्दैन. स्कोप आफूले बनाउने हो, कसैले दिने होइन.
अब 1975 को अपकमिङ प्रोजेक्टहरू के छन्?
1975 को अपकमिङ प्रोजेक्टहरू अब के छ भनेदेखिलाई सबभन्दा फर्स्ट त अब म युएस जाँदैछु फेरि है. फेब्रुअरीमा जान्छु. त्यो धेरै समयको लागि म जाँदैन. अनि अर्को प्रोजेक्ट चाहिँ अब तुरुन्तै हामी म उताबाट गएर चार पाँच महिनामा म फर्किहाल्छु. अनि त्यसपछि हामी एल्बम स्टार्ट गर्छौँ. 1975 को एल्बम, नयाँ एल्बम, फेरि एल्बम निकाल्ने बेला भइसकेको छ. त्यसपछि एल्बमको साथसाथैमा हाम्रो एक दुईवटा टुर्सहरू, जस्तै अब युकेमा एउटा टुर फिक्स भइरहेछ. त्यो चाहिँ जुलाई अगस्ततिर हुन्छ मोस्ट प्रोभाब्ली अन जुलाई अगस्त. अनि त्यसपछि जुलाई अगस्त सिद्धिने बित्तिकै 2013 सकिन्छ. 14 फड्को मार्न थाल्छ. त्यो 14 चाहिँ नि हाम्रो 1975 को 20th उयो 20 वर्षको के भन्छ त्यसलाई एनिभर्सरी शिल्प के भन्छ नि उपलक्ष्यमा हामीले त्यो नयाँ एल्बमलाई हातमा दोहोऱ्याउँदै संसार भ्रमण गर्ने हाम्रो एउटा लक्ष्य छ.
हजुर दाइहरूले अब अहिलेसम्म होइन 1975 ले धेरै देश विदेश घुमिसक्नुभयो, धेरै कन्सर्टहरू धेरै ठाउँमा, धेरै विदेशमा मोस्टली अझ धेरै घुमिसक्नुभयो. अहिलेसम्मको सबभन्दा एड्रोबल क्राउड होइन, एकदमै राम्रो क्राउड कहाँ भेट्नु भएको थियो?
अब म अमेरिकामा अहिले भइदियो, म अमेरिकामा राम्रो क्राउड भन्थ्यो होला, अहिले अस्ट्रेलिया छ, अस्ट्रेलियामा राम्रो क्राउड भन्छु नि डेफिनेटली. त्यस्तो होइन होइन होइन, कस्तो भने सबभन्दा फर्स्ट कुरो चाहिँ नि अब 97.4 AD सबै क्याटेगोरीको मान्छेहरूले होइन, सबै एज फ्याक्टरको मान्छेहरूले मन पराउँछन्, बुढादेखि लिएर बच्चादेखि लिएर स्टुडेन्ट्सहरूदेखि लिएर होइन, सबैले मन पराउँछन्. अनि जस्तो विदेशमा गएर जुन जुन ठाउँमा धेरै स्टुडेन्ट्सहरूको उयो छ नि, जनसङ्ख्या धेरै छ, उनीहरूले डेफिनेटली हामीलाई धेरै माया गर्छन्. यो भन्नु खोजा होइन कि एक्सेप्टिङ स्टुडेन्टहरूले चाहिँ उनीहरूलाई गर्दैन भन्ने कुरो होइन, तर त्यो अलिकति यङ जेनेरेसनहरूले चाहिँ हामीलाई अति धेरै माया गरेको. त्यस्तै अब अस्ट्रेलिया, युके, हङकङ, जापान, अमेरिका सबैतिर नै हामीलाई माया गर्छन्. अब जस्तै अब नन नेप्लिजहरू भएको ठाउँहरूतिर त उनीहरूले केही पनि थाहा भइरहेको होला होइन, जहाँ जहाँ नेपाली नेपाली भाषित नेपालीहरू होइन, नेपाली भाषालाई नेपाली स्पोकन पिपल जस्तै भनौँ न, इन्डिया इन्डियामा जानु, तपाईँ दार्जिलिङ जानुहोस्, खरसाङ जानुहोस्, सिलगढी जानुहोस्, कालिम्पोङ जानुहोस्, सिक्किमतिर जानुहोस्, सबले माया गर्नुहुन्छ होइन, दो दे आर एन इन्डियन होइन. अनि अब यतातिर आएपछि अब नेपालमा त अब हामीलाई, हामी त अब नेपालकै छोराछोरीहरू हौँ होइन, त्यसपछि धेरै माया गर्छ. अनि विदेशमा त झन् पनि अब कस्तो हुन्छ भने उनीहरूलाई विदेशमा धेरै आफ्नो देश मिस भइरहेको हुन्छ, त्यही माथि पनि हामी आँगनकै आफ्नै छोराछोरीहरू उनीहरूको आँगनमा प्रस्तुत गर्नु आउँदाखेरि उनीहरूले धेरै हामीलाई धेरै माया गर्छ. कसैले पनि कुनै पनि उसमा हामीलाई अहिलेसम्म त्यस्तो नराम्रो मिसबिहेभ त्यस्तो हुने भन्ने भएकै छैन.
सबैतिर
राम्रो भइरहेछ.
हजुर, हजुरहरूको अपकमिङ प्रोजेक्ट पनि राम्रो होस्, सफल होस्, यसको लागि अब अग्रिम शुभकामना. भने 2014 तपाईँहरू स्थापना भएको 20 वर्ष पुग्दैछ, त्यसको लागि पनि शुभकामना र समय उपलब्ध गराइदिनु भयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद.
धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि, हामीलाई अस्ट्रेलियामा आएर यस्तो मौका दिनुभयो.
यहाँ थ्याङ्क यू भेरी मच. जस एडलेडमा कन्सर्ट एकदम राम्रो भयो, अनि यहाँको सबै हाम्रो जो जसले कन्सर्ट हेर्न आउनुभयो, अर्गनाइजर्सदेखि लिएर कन्सर्ट हेर्न आउनुहुने हाम्रो अरू स्पोन्सर सबैलाई थ्याङ्क यू भेरी मच.
जुन चाहिँ वार्म हस्पिटालिटी हामीले यहाँ पायौँ, सायद अझै हुन त ब्रिस्बेन, मेलबर्न र सिडनीमा त बाँकी नै छ, र सायद उनीहरूले पनि यो यहाँको हस्पिटालिटीलाई चाहिँ टप गर्न सक्दैन जस्तो लाग्छ मलाई. धेरै धेरै धन्यवाद एकदमै मनबाटै.
थ्याङ्क यू दाइ.
थ्याङ्क यू सबैजना, नमस्ते,
धन्यवाद. एडलेडमा सबै भएका हाम्रो नेपाली दाजुभाइहरूलाई थ्याङ्क यू भेरी मच.
भोइस अफ साङ्ग्रिला, द फर्स्ट नेपाली कम्युनिटी रेडियो इन साउथ अस्ट्रेलिया, हियर एट रेडियो एडलेड 101.5 FM फर द लेटेस्ट इन नेपाली न्यूज, sport, literature, community events and much more. Tune in to Voice of Sangrila every Sunday night at 9:30 PM only here at your local radio station, Radio Adelaide 101.5 FM.
श्रोताहरू अहिले सुन्नुभयो 1974 AD जुन कन्सर्ट भएको हिजो थियो, यसको लागि हाम्रा सहकर्मी साथी सञ्जयबाट जुन अदावत लिएको थियो, साह्रै राम्रो र ज्ञानवर्धक राम्रो रमाइलो वार्ता गर्नुभएछ हाम्रो साथीले. यति सिलसिलामा हाम्रो नियमित श्रोता हुनुहुन्छ दुर्गा रिमाल बिएस अलवरीबाट, न्यू साउथ वेल्स अलवरीबाट, उहाँले एउटा गजल लेखेर हामीलाई पठाउनु भएको छ. उहाँ नियमित हाम्रो श्रोता पनि हुन्छ, यसरी सामग्री धेरै पठाउनु भन्छ. दुर्गा रिमाल लगायत अरू सम्पूर्ण श्रोताहरूले पनि हामीलाई यस्तै यस्तै अरू कोसेलीहरू पठाएर भोइस अफ साङ्ग्रेलालाई सहयोग गर्नुहुन हामी हार्दिक अनुरोध गर्छौँ, र श्रोताहरूले पनि हामीलाई सहयोग गरिरहनु भएको छ. भन्दै अब यो दुर्गा रिमालले पठाउनु भएको जुन गजल छ, म यो गजल चाहिँ दाजु बुद्ध लोकेश घिमरे रूपेश निल उदय दुर्गा खेम र मलाई दुर्गा रिमाल भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई म यो गजल सुनाउन चाहन्छु, र भोइस अफ साङ्ग्रिला परिवारलाई पनि भनेर भन्नुभएको छ दुर्गा रिमालजीले. र गजल यस प्रकार रहेको छ. मुर्सा पर्दै बौरिँदै घरिघरि रुन्छ अरे, मुर्सा पर्दै बौरिँदै घरिघरि रुन्छ अरे, हाम्रो यादमा तडपिँदै कठैभरि रुन्छ अरे, टुरो पार्यौ मलाई छाड्यौ यस्तै यस्तै भन्दै ऊ, टुर पार्यौ मलाई छाड्यौ यस्तै यस्तै भन्दै ऊ बिलौनामा अब उसो जीवनभरि रुन्छ रे हरेश खाँदै आँसु बगाई कर्मथलो आज भोलि हरेश खाँदै आँसु बगाई कर्मथलो आँसु आज भोलि जो भेट्यो कहानी गर्दै आँसु सरी रुन्छ रे जति बेला गाँस थिएन बेच्ने कुनै आश थिएन जति बेला गाँस थिएन बच्ने कुनै आश थिएन त्यही बेला सहारा दिने पथरी रुन्छ अरे त्यही बेला सहारा दिने पथरी रुन्छ अरे
हजुर श्रोताहरू हामीलाई अलबरी न्यू साउथ वेल्स होइन
हजुर
उहाँबाट पठाउनु भएको थियो हाम्रा नियमित श्रोता
दुर्गा रिमालजीले
दुर्गा रिमालजी तपाईँलाई धेरै धेरै धन्यवाद र हामीलाई आगामी कार्यक्रमहरूमा पनि तपाईँका रचनाहरू गीत गजलहरू कविताहरू पठाउँदै गर्नुहोस् हामी यसै गरी नै भोइस अफ साङ्गेलाको माध्यमबाट प्रस्तुत गर्नेछौँ र श्रोताहरू आजको लागि कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ 10:27 गइसकेको छ अब जम्मा 3 मिनट बाँकी छ 3 मिनटभित्रमा हामी बिदा वादी भएर तपाईँहरूका लागि एउटा गीत छोड्दै आजको लागि यस कार्यक्रम भोइस अफ साङ्गेला कार्यक्रमबाट बिदा हुन चाहन्छौँ हजुर अर्को आइतबार फेरि 9:30 तपाईँहरूको रेडियो सेटमा हामी पुनः उपस्थित भइहाल्छौँ
पक्कै पनि
हजुर श्रोताहरू र आजको लागि भने हामी द्वय म सञ्जय
म खगेन्द्र
आजको कार्यक्रमबाट बिदा हुन चाहन्छौँ र रेडियो एडलेट सुन्दै गर्नुहोस् किप लिसनिङ रेडियो एडलेट 101.5 MHz द अपकमिङ प्रोग्राम इज रेडियो नट्स विथ जोन एन्ड थ्याङ्क यू भेरी मच फर लिसनिङ भोइस अफ साङ्गेला सुन्नुभएकोमा धेरै धेरै धन्यवाद हजुर जननी जन्मभूमिश्च स्वर्गदपी गरिएपछि 1974 AD यदि ह्याङ तपाईँलाई अझै पनि छ भने त्यो ह्याङ उतार्नका लागि यो गीत तपाईँहरूको लागि प्रस्तुत गर्दैछु जननी जन्मभूमिश्च स्वर्गदपी गरिएपछि
आफ्नो सब